الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فإذا نفخ في الصور فلا أنساب بينهم يومئذ ولا يتساءلون، ومن ثقلت موازينه فأولئك هم المفلحون، ومن خفت موازينه فأولئك الذين خسروا أنفسهم في جهنم خالدون، تلفح وجوههم النار وهم فيها كالحون، إلى الآخر. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو اس کلاس کے اندر ہم سورہ مومنون کی تفسیر جو رمضان المبارک میں شروع کری تھی اسی کو جاری رکھے ہوئے ہیں، اور تھوڑا سا ہی اس میں باقی رہتا ہے انشاءاللہ. امید ہے کہ یہ جب مکمل ہو کر کے پھر اس کے بعد اگلی صورت یہی سوچ رہے تھے کہ اسی مارس القرآن کی جلد نمبر 6 سے ہی اسی صورت کو شروع کر دیا جائے، جو کہ موسٹ لائکلی سورہ حج بار بار ذہن میں آ رہی ہے. چلیں اس کو بھی ہم مکمل کرتے ہیں. یہ جو آخری آیات ہیں چند 101 سے لے کر کے 115 تک، تو ان آیات کو ہم نے پڑھنا شروع کیا ہوا تھا، کا ترجمہ پڑھ چکے تھے، خلاصہ تفسیر پڑھ چکے تھے، اور معارف و مسائل میں ہم پیج نمبر 336 کے اوپر تھے، 36، اور وہاں پر حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ اعمال صالحہ کے وزن کے بارے میں بات کر رہے تھے. یعنی وہ یہاں پہ انہوں نے لکھا ہے کہ قرآن مجید کی ایک آیت خلط و عمل صالح و آخرا سیئا. ٹھیک ہے، پہلے یہ بیان کر دیا کہ جو اللہ تعالیٰ نے فرمایا فمن ثقلت موازینہ فاولئک هم المفلحون، کہ جس کے اعمال کا یعنی نیک اعمال کا پلڑا بھاری ہوگا تو وہی لوگ کامیاب ہوں گے. ومن خفت موازینہ فاولئک الذین خسروا انفسهم فی جہنم خالدون، اور جن کا نیک اعمال کا پلڑا ہلکا ہوگا بس وہ لوگ وہی ہیں جنہوں نے اپنے نفسوں کو، اپنی جانوں کو خسارے میں ڈال دیا. فی جہنم خالدون، وہ ہمیشہ ہمیشہ کے لیے جہنم میں رہیں گے. تو یہاں پر ہم نے پڑھ لیا تھا کہ یہ جو آیات تھی نا، یہاں پر مومنین کاملین اور کافرین کا ذکر ہے. مومنین کاملین اور کافرین، یعنی مومنین کاملین کون ہوتے ہیں؟ کہ جن کے گناہوں کے پلڑے میں کچھ بھی نہیں ہوتا. کیوں نہیں ہوتا؟ کیا وہ فرشتے ہوتے ہیں؟ اس وجہ سے نہیں، بلکہ وہ انسان ہی ہوتے ہیں، عام انسان ہی ہوتے ہیں. کوئی ان کے چار پیر، چار ہاتھ، دو سر اور پانچ کان، اس طرح کی چیزیں نہیں ہوتی ان کے پاس. وہی انسان ہوتے ہیں جیسے ہم آپ ہیں، لیکن وہ گناہ ہو جاتا ہے تو فوراً توبہ کر لیتے، اور گناہ کبیرہ کرنا نا یہ ان کی عادت نہیں ہوتی. بشری تقاضے کے تحت کبھی ہو گیا تو فوراً توبہ کر لی. تو اس وجہ سے ان کے اعمال سیئہ کے پلڑے میں کوئی وزن نہیں ہوگا. اور جہاں پہ کافرین کا معاملہ ہے تو کافرین کے اعمال صالحہ کے پلڑے میں کوئی وزن نہیں ہوگا، اس لیے کہ اللہ تعالیٰ ان کے کفر کی وجہ سے تمام اعمال کو زیرو کر دیں گے. ملٹی پلائی بائی زیرو، ایوری تھنگ، اینی تھنگ ملٹی پلائی بائی زیرو از اکول ٹو زیرو. یہ معاملہ ان کے عمل کا ہوگا، یعنی ان کے بیلنس کا یہ معاملہ ہوگا. پھر آگے فرمایا کہ یعنی عمومی طور پر قرآن مجید میں جہاں مومنین کا ذکر ہوتا ہے نا، تو وہاں پر مومنین کاملین ہی کا ذکر ہوتا ہے، الا ماشاء اللہ کہیں کہیں جو ہے وہ اس کے علاوہ بھی ہے، جیسے کہ خلق و عمل صالح و آخر سیئا، کہ کچھ لوگوں کا ذکر کہ جنہوں نے نیک اعمال اور برے اعمال کا ایک مکسچر مشکل بنایا ہوا ہے. ٹھیک ہے، تو اب ان لوگوں کا معاملہ کیا ہوگا؟ ہے تو یہ مومن، تو اب ان لوگوں کا پھر وزن کیا جائے گا. اگر نیکی کا پلڑا بھاری ہو گیا تو جنت میں، اگر گناہوں کا پلڑا بھاری ہو گیا تو جہنم میں. اور یہاں پر صرف ایک نیکی یا ایک گناہ سے بھی فیصلہ کر لیا جائے گا. ٹھیک ہے، 51% یا پرسنٹ بھی نہیں، اگر کتنے بھی کروڑ، ظاہر ہے انسان کے اعمال تو لاکھوں کروڑوں میں جاتے ہیں، پوری زندگی وہ کچھ نہ کچھ تو کرتا رہتا ہے نا. تو ایک کا بھی وزن اگر نیکی کے پڑھنے میں زیادہ ہو گیا تو اس کا جنت کا فیصلہ ہو گیا. تو اب اس سے کیا ایک اور بات پتہ چلتی ہے, ایک اور جو سبق ہمیں ملتا ہے وہ کیا کہ ہمارا وقت کتنا قیمتی ہے, کیونکہ عمل کرنے کے لیے وقت کی ضرورت ہوتی ہے. آپ بغیر وقت کے عمل نہیں کر سکتے. ایسا نہیں ہو سکتا کہ آپ کے پاس وقت نہیں تھا پھر بھی آپ نے عمل کر لیا. ہاں کچھ کیفیات وغیرہ اور قلبی ذکر تو آپ بغیر وقت کے بھی جاری رہ سکتا ہے انسان کا, لیکن اعمال فزیکل اعمال نہیں ہو سکتے. تو ایک ایک عمل جو ہے وہ قیمتی ہوگا کسی کے جنت اور جہنم کے فیصلے کے لیے. تو اس کا مطلب کہ عمل جس کنٹینر میں ہوتا ہے, کنٹینر آف ٹائم, ٹھیک ہے نا, کنٹینر آف ٹائم, اسپیس تو ہے ہی, کنٹینر آف اسپیس کے لیے کوئی وہ نہیں ہے کہ جی آپ کو مسجد میں جانا ضروری ہے. بھائی عمل تو انسان جو ہے دکان میں بھی کر سکتا ہے اور شو روم میں بھی کر سکتا ہے اور گھر میں بھی کر سکتا ہے, بستر پہ بھی کر سکتا ہے, کہیں بھی کر سکتا ہے نا. تو کنٹینر آف اسپیس کا اتنا مسئلہ نہیں ہے کہ آپ پراپر جگہ پر جائیں گے تبھی عمل کر سکتے ہیں, لیکن کنٹینر آف ٹائم کا مسئلہ ہے, کیونکہ ٹائم کے بغیر عمل نہیں ہو سکتا. تو وقت کی قیمت جو ہے نا وہ ہمارا دین ہمیں اس طریقے سے یعنی نیل ان کرتا ہے, نیل ان کہ کتنا قیمتی ہے تمہارا وقت. اگر تم نے اس وقت کو نیکی کے کام میں نہیں لگایا تو ایسا نہیں ہے کہ تمہیں کوئی نقصان نہیں ہو رہا, کیونکہ تم نے اس کو برائی کے کام میں بھی نہیں لگایا اس لیے نقصان نہیں ہو رہا. نہیں, نقصان تو تمہیں پھر بھی ہو رہا ہے اس لیے کہ وقت تو گزر رہا ہے. اس کی مثال بہترین ہمارے مشائخ برف سے دیتے ہیں کہ جیسے غریب ملکوں میں ہمارے تھرڈ ورلڈ کنٹریز کے اندر ہے نا, جہاں پہ ریفریجریٹر کا مسئلہ یا بجلی کا مسئلہ, تو اس وجہ سے آج بھی دکانوں کے اندر برف بکتی ہے اور گرمی کا موسم ہوتا ہے, برف بیچ رہا ہے تاکہ لوگ برف لے کے جائیں گے توڑ توڑ کر کے پھر اپنے پاس اس کو رکھیں گے یا پانی میں ڈالیں گے ٹھنڈا کرنے کے لیے. تو اب یہ جو برف بیچنے والا ہے اس کی برف اگر بک گئی تو اس کو منافع ہوگا, اور اگر نہیں بکی تو یہ اس کو سٹور نہیں کر سکتا کہ کل بیچ دے گا, نہیں, بلکہ یہ برف تو پگھل رہی ہے, اگر نہیں بکی تو پگھل جائے گی, ختم ہو جائے گی. یہی معاملہ انسان کی زندگی کا, انسان کے وقت کا ہے کہ اگر عمل میں نہیں لگایا نیک عمل میں تو یہ نہیں کہ برے عمل میں نہیں لگایا تو نقصان نہیں ہوا, نہیں, وہ تو گزر رہا ہے. تو بھائی وقت کو تم استعمال کرو. اب کیسے استعمال کرو؟ عمل کرو, ٹھیک ہے, چھوٹا ہی عمل کیوں نہ ہو بظاہر, لیکن کچھ نہ کچھ تم نے کرنا ہی ہے, اور نیت رکھنی ہے. نیت کا معاملہ اور بھی زیادہ آسان کہ نیت کر لے گا کہ نیک عمل کرنا ہے. اب اگر نیک عمل کر نہیں بھی پایا تو نیت کے اوپر پھر بھی, جیسے تبلیغ بھائی کہتے ہیں نا کہ ارادہ کرنے کے اوپر ایک نیکی مل جاتی ہے, تو ارادہ کیا چیز ہے؟ نیت ہی تو ہے ارادہ. تو نیت کر لی عمل کرنے کی, اب کر نہیں پایا کسی وجہ سے, پھر بھی نیکی تو اس کو مل ہی گئی. جیسی جب نبی علیہ الصلوۃ والسلام, غالباً حدیث مبارکہ یہ مجھے اگزیکٹلی اس وقت یاد نہیں آ رہا لیکن بڑوں سے سنا ہے کہ نیت مؤمن خیر من عملہ, کہ مؤمن کی نیت جو ہوتی ہے نا وہ اس کے عمل سے زیادہ بہتر ہوتی ہے. عمل تو وہ چھوٹا موٹا ہو گیا, کبھی کیا کبھی نہیں کیا, لیکن نیت اس کی جو ہوتی ہے نا خالصتاً اللہ کے لیے عمل کرنے کی نیت, یہ تو ہمیشہ بہتر ہی ہوتی ہے عمل کے مقابلے میں. تو یہ معاملہ ہوگا وہاں پر حساب کتاب کا. آگے ہم پڑھتے ہیں جہاں سے چھوڑا تھا کہ جس وقت جہنم کی آگ سے اس کے گناہوں کا, اچھا تو یہ جو مومن کو جہنم میں ڈالا جا رہا ہے تو کیوں ڈالا جا رہا ہے, اس کا لکھتے ہیں کہ اس مومن گناہگار کا دوزخ میں داخلہ تطہیر, یعنی طاہر کرنے کے لیے, کیونکہ جنت پیور جگہ ہے, وہاں پر گناہوں کی نجاست کے ساتھ داخلہ ممنوع ہے. تو اب پیوریفیکیشن کہاں ہوگی بھائی؟ یا تو دنیا میں پیوریفیکیشن کر لیتے توبہ کر کے, یا پھر یہ کہ گناہوں کی تعداد کچھ اتنی کنٹرولیبل ہوتی, کنٹرولڈ تعداد ہوتی کہ قبر کے عذاب کی وجہ سے, بلکہ قبر کے عذاب سے بھی پہلے دنیا کے اندر جو تکلیفیں پریشانیاں تھیں ان سے گناہ دھل جاتے, گناہ صاف ہو جاتے. لیکن نہیں, ایسا نہیں تھا, بلکہ اتنے تھے کہ قبر تک لے کے گیا, اب قبر کے اندر عذاب ہوگا اس سے معاف ہو جائیں. لیکن اگر قبر کے عذاب سے بھی معاف نہیں ہوئے پھر بھی بچ گئے تو پھر جو ہے وہ قیامت کے دن کی سختیوں کی وجہ سے پھر اس کے گناہ جو ہے وہ وہاں سختیوں کی وجہ سے کچھ جھڑ رہے ہوں گے, وہاں پر بھی نہیں جھڑے پورے بلکہ اتنے تھے کہ ابھی اور بھی باقی ہیں, تو پھر جہنم کے اندر جا کر کے صفائی ہوگی. تو جہنم میں جا کے صفائی ہوگی, بالآخر پاک صاف ہو جائے گا, اور جنت میں داخل کر دیا جائے گا. کیا مطلب؟ کہ ایمان جو ہے نا یہ اصل چیز ہے, ایمان کی بنیاد پر جنت میں جائے گا. اگر ایمان نہیں تو جہنم میں پاکی صافی نہیں ہو رہی ہوگی, بلکہ جہنم میں ہمیشہ ہمیشہ کی صرف سزا ہو رہی ہوگی. تو اصل چیز تو ایمان ہوئی. ایمان کی مثال جب بھی ایک ہیرے کی جیسی ہے کہ ہیرا ڈائمنڈ سب سے قیمتی چیز دنیا کے حساب سے دیکھی جائے, اگر اس ڈائمنڈ کو آپ کسی نجاست کے گٹر میں پھینک دیں, جہاں پہ تعفن اٹھ رہا ہو, جہاں پہ گندی سندی غلیظ چیزیں پڑی ہوئی ہوں, ڈائمنڈ کو وہاں پر پھینک دیں تو کتنا گندا ہو جائے گا, اس کے اندر سے بدبو بھی اٹھنی شروع ہو جائے گی. لیکن اگر آپ اس ڈائمنڈ کو کسی طریقے سے کوئی نیٹ ویٹ ڈال کر کے, کوئی رسی وسی ڈال کر کے, ڈول وول, اب اس ڈائمنڈ کو باہر نکال لیں, پھر اس ڈائمنڈ کو آپ دھو لیں, زیادہ سے زیادہ آپ کو بہت ہی کراہیت آ رہی ہے تو اس کو جو ہے وہ صابن سے دھو لیں, کوئی ڈس انفیکٹنٹ اس کے اوپر لگا دیں, ٹھیک ہے نا, اس کے اوپر کچھ پرفیوم چھڑک دیں اگر آپ کو اور کراہیت ابھی بھی محسوس ہو رہی ہے. لیکن بالآخر دھل کر کے وہ ڈائمنڈ جو ہے وہ نکھر جائے گا, ہے نا, وہ چمک جائے گا, جیسے پہلے قیمت تھی اس کی اسی قیمت کے اوپر لوٹ آئے گا. تو یہی معاملہ جو ہے وہ ایمان کا ہے. اس وجہ سے اصل چیز ایمان ہے, ایمان کی حفاظت اسی وجہ سے اصل ضرورت ہے ہماری. اس ایمان کے بارے میں ہم بے فکر نہیں ہو سکتے. اللہ والے یہ بیکار کی باتیں نہیں کرتے, خام خامے الٹی سیدھی باتیں نہیں کرتے کہ بھئی ایسی بس موڈ آ رہا تھا تو کچھ بول دیا. نہیں, سوچ سمجھ کر بات کرنے والے لوگ ہوتے ہیں یہ. تو یہ اللہ والے کیا فرماتے ہیں کہ ایمان کے چھن جانے کی جو وجوہات ہوتی ہیں نا, وجوہات کہ جن کی وجہ سے کسی کے ایمان کو اللہ تعالیٰ چھین لیتے ہیں اس سے, جیسے کہ نبی علیہ الصلوۃ والسلام کی شان میں گستاخی کر دی, اتنا کوئی بری بات کہہ دی, اب اس کو ایمان سے محروم کر دیا گیا, یا کوئی اور اس قسم کا عمل. تو جس طرح سے دوسری ریزنز ہوتی ہیں ایمان کے چھن جانے کی, ایک ریزن یہ بھی ہوتی ہے کہ جس شخص کو اپنے ایمان کی حفاظت کی فکر نہیں ہوتی, وہ اس کو کم وقت دیتا ہے, کم حیثیت دیتا ہے, کبھی توجہ ہی نہیں کرتا اس طرف کہ ایمان کی حفاظت بھی اس کو کرنی تھی. تو ایمان کی حفاظت سے بے فکری یہ ایمان کے چھن جانے کی وجہ بن جاتی ہے. اب ہمیں سے کتنے ہیں کہ ہمیں ایمان کی حفاظت کی فکر ہے, کبھی سوچا اس کے بارے میں, کبھی اس کے بارے میں جو ہے کوئی پلاننگ کری, کبھی فکر کری, کبھی اللہ تعالیٰ سے ایک آنسو بہا کر کے ہم نے دعا مانگی کہ اے اللہ میرے اور میرے آنے والی نسلوں کے ایمان کی حفاظت فرما دیجیے. باقی تو دعائیں بہت ساری مانگ لیتے ہیں الحمدللہ, اگر دیندار ہیں تو اللہ تعالیٰ سے بہت کچھ مانگ لیتے ہیں, ایمان کی حفاظت کے لیے کبھی دعا مانگی؟ ہم تو ایزیوم کر کے بیٹھے ہوئے ہیں کہ جی ایمان کو کچھ نہیں ہونے والا ہے, کہیں نہیں جانے والا یہ ایمان, یہ تو میرے باپ دادا کی میراث ہے, کوئی مجھ سے نہیں چھین سکتا اس کو. ہرگز ایسا نہیں ہے. ایمان تو سب سے زیادہ محنت شیطان کی ایمان ہی کے چھیننے کے اوپر ہے. تو ایمان اگر ہوگا تو جہنم میں جانا اگر پڑ بھی گیا تو ایونچولی وہاں سے نکل کر کے جنت میں پہنچ جائیں گے, اور اگر یہ نہ ہوا تو پھر کچھ نہیں ہو سکتا. تو فرماتے ہیں کہ جس وقت جہنم کی آگ سے اس کے گناہوں کا زنگ دور ہو جائے گا تو جنت میں داخل ہونے کے قابل ہو جائے گا, جنت میں بھیج دیا جائے گا. اور حضرت ابن عباس رضی اللہ تعالیٰ نے فرمایا کہ قیامت کی میزان عمل ایسا صحیح وزن کرنے والی ہوگی کہ ایک رائی کے دانے کے برابر بھی کمی بیشی ہوگی تو پلہ جھک جائے گا یا اٹھ جائے گا. یعنی پریسیشن اکاؤنٹنگ ایٹ اٹس بیسٹ یہ وہاں پر ہو رہا ہوگا, ٹھیک ہے. جیسے کہ آج کل آپ کسی بڑے سے ترازو سے تولیں تو وہ ترازو جو ہے وہ کلوز میں تولتا ہے, وہ گرامز میں تولے نہیں سکتا. تو اچھا آپ کہتے ہیں جی کہ اچھا مجھے زیادہ پریسائز ترازو چاہیے کیونکہ مجھے اپنے زکوٰۃ کے لیے جو ہے نا وہ سونے چاندی کا وزن کرنا ہے, تو وہ تو گرامز میں ہے بھائی, میں امیر آدمی نہیں ہوں, میرا سونا چاندی جو گھر میں ہے وہ تو چند گرام ہوگا. تو اب کوئی پریسائز قسم کا آپ کو اسکیل چاہیے جس میں آپ سونے چاندی کو تول سکیں کم اماؤنٹ کے. اچھا اس سے زیادہ پریسائز اگر کوئی اور بھی ہلکی چیز ہو اس کو تولنے کے لیے اور پریسیشن اکاؤنٹنگ کا بیلنس آپ کو چاہیے ہوگا, جیسے کہ سائنٹیفک لیبس کے اندر جو بیلنسز ہوتے ہیں, پھر اور بھی زیادہ. یعنی آج دنیا جو ہے وہ تولنے کی سائنس میں بہت زیادہ ترقی کر چکی ہے, لیکن جو قیامت کے دن کا یعنی وزن ہوگا, میزان ہوگا, تو وہاں کی جو پریسیشن اکاؤنٹنگ ہے نا, وہاں پر تو ایسی چیزوں کو تولا جا رہا ہوگا جو کہ دنیا کے حساب سے ٹینجبل ہی نہیں ہے,
جنکا کہ دنیا کے حساب سے کوئی وزن ہی نہیں ہے, وہاں پہ ان چیزوں کو بھی تولا جا رہا ہوگا اور بہت ہی باریکی کے ساتھ تولا جا رہا ہوگا. تو فرمایا کہ رائی کے دانے کے برابر, کیونکہ اس زمانے کے جو لوگ تھے وہ رائی کے دانے سے زیادہ کوئی چھوٹی چیز سے واقف ہی نہیں تھے. اس زمانے کے لوگوں کو بیکٹیریا کتنی چھوٹی چیز ہوتی ہے اور وائرس کتنی چھوٹی چیز ہوتی ہے کوئی اندازہ ہی نہیں تھا. تو پھر مثال دینے کا فائدہ ہی نہیں جب بندے کو پتہ ہی نہیں کچھ یہ کیا چیز ہوتی ہے. تو رائی کے دانے سے پھر مثال دی جاتی تھی. تو فرمایا کہ جس شخص کی حسنات اور سیئات میزان عمل میں بالکل برابر سرابر رہیں گے, یعنی اعمال جو ہے نا ان کا معاملہ جو ہے وہ چونکہ کوانٹیٹیز میں ہے, ٹھیک ہے, کوانٹیٹیز ود کوالٹیز, ٹھیک ہے, جیسے کہ دو ویریبل ہو گئے, ایک ویریبل جو ہے وہ کوانٹیٹی کے لیے ہو گیا اور دوسرا جو ہے وہ کوالٹی کے لیے ہو گیا. تو اب ہر عمل جو ہے وہ اس کی کوانٹیٹی ملٹی پلائی بائی کوالٹی, ایک نیٹ ریزلٹ نکل جائے گا, یہ اس کا وزن کیا جائے گا, ٹھیک ہے. جیسے متقی انسان ہے اس کی دو رکعت نماز, تو اس کی دو رکعت نماز جو ہے وہ کتنی ہوگی, 2 رکعت ملٹی پلائی بائی 700, تو یہ کتنا ہو گیا 1400 نیٹ ریزلٹ نکل آیا. ایک گناہگار انسان ہے, نماز کے اندر کوئی اس کی کیفیت ہی نہیں بن رہی, کوئی اس کا توجہ ہی نہیں نماز میں, لیکن پڑھ لی اسے کسی طریقے سے, تو اس کی جو 2 رکعت کا وزن ہو رہا ہے تو کوالٹی کیا ہے اس کی 2 رکعت کی, 2 ملٹی پلائی بائی 10, تو یہ کتنی بنی 20, تو اس کا جو ثواب بن رہا ہے 2 رکعت نماز کا وہ 20, ٹھیک ہے, وہ جنت کی کرنسی 20, لیٹس سے جنت کی کرنسی کا کوئی نام ہے ثواب, ٹھیک ہے, تو 20 ثواب اس کے جو ہے وہ وہی 2 رکعت کے اوپر 1400 ثواب, اس کا جو ہے وہ 10 یعنی 20 ثواب ملے ہیں اس کو, ٹھیک ہے. تو یہ جو معاملہ ہے نا یہ کیا ہے کہ ادھر بھی ایک کوانٹیٹی ہوگی جو کہ ملٹیپلائی بائی کوالٹی کے بعد جو نیٹ ریزلٹ بنے گا وہی کوانٹیٹی ہوگی اور ادھر بھی کوانٹیٹی ہوگی, تو ان کا برابر سرابر وزن کیا جائے گا. تو اٹ از کوائٹ پاسبل کہ یہ دونوں جو ہے نا وہ ایکول ہو جائیں, ٹھیک ہے, ادھر بھی نیٹ ریزلٹ جو ہے وہ لیٹس سے 10 لاکھ نکل آیا, 10 لاکھ کوانٹمز, ٹھیک ہے, اور ادھر بھی 10 لاکھ کوانٹمز نکل آئے, تو یہ دونوں برابر ہو گئے, ٹھیک ہے. یہ معاملہ ہے اعمال کا, وہ برابر سرابر ہونا ممکن ہے. اور ایک چیز ہوتی ہے کیفیات, کیفیات کا جو معاملہ ہوتا ہے نا, کیفیات کیا چیز ہوتی ہیں, فیلنگس, لو, ہیٹ, فیئر, شوق, ٹھیک ہے نا, ڈیزائر جس کو انگریزی میں کہیں, شوق, خوف, خیر خواہی, نفرت, بغض, عداوت, یہ سب چیزیں کیا ہوتی ہیں, یہ کیفیات کہلاتی ہیں. کیفیات میں جو ہے نا یہ برابری سرابری نہیں چلتی کہ آدھا جو ہے وہ محبت ہے اور آدھی جو ہے نا وہ نفرت ہے, تو چلو محبت اور نفرت برابر ہو گئی, ٹھیک ہے. کیفیات کے اندر چلیں آپ سے پوچھتے ہیں تاکہ آپ کی بھی کچھ پارٹیسپیشن رہے, کیفیات کے اندر برابری سرابری نہیں چلتی, ٹھیک ہے, تو پھر کیا چلتا ہے, پھر کیفیات کے اندر پچھلے کلاس کے اندر از دیئر کوالٹی اینڈ گناہ ایز ویل, ہاں جی کیوں نہیں, نیگیٹو سائڈ پہ بھی تو کوالٹیز ہوتی ہیں نا, یعنی آپ ایک گناہ جو ہے وہ بے توجہی کی وجہ سے آپ نے گناہ کر لیا, غفلت کی وجہ سے گناہ کر لیا, اور ایک گناہ جو ہے وہ آپ نے پلان آؤٹ کر کے کیا, ٹھیک ہے نا, ایک گناہ آپ نے جو ہے وہ دل کی شدید نفرت کے ساتھ کیا, یعنی پتھر مارا فار ایگزامپل کسی کو, تو ایک ہوتا ہے کہ بھائی سب مار رہے تھے تو میں نے بھی مار دیا, اور ایک ہوتا ہے کہ مجھے اس کی شکل سے نفرت ہے, مجھے آئی کینٹ اسٹینڈ ہم, یعنی کوئی نیک آدمی ہے, آئی کینٹ اسٹینڈ ہم, میں پتھر ماروں گا, تو پتھر اس نے بھی مارا جو کہ دوسروں کے فالو کر کے پتھر مار رہا تھا, تو اس کو بھی اس کا گناہ جو ہے وہ لیٹس سے 20 پتھر یعنی 20 گناہ ملے اس کو, اور یہ شخص جو ہے وہ نفرت شدیدہ کے ساتھ پتھر مار رہا ہے, اس کو جو ہے وہ کتنا گناہ ملا, 1400 گناہ ملا, یعنی اس کا گناہ جو ہے نا وہ 700 ٹائمز ملٹی پلائی ہو گیا اور 1400 گناہ ملے, ٹھیک ہے نا بھائی. تو بھائی ڈیفینیٹلی گناہ کے اندر بھی کوالٹیز ہوتی ہیں. اچھا تو برابر سرابر کا معاملہ جو ہے وہ کیفیات میں نہیں ہوتا, تو پھر کیا معاملہ ہوتا ہے کیفیات کے اندر, یعنی اگر آپ کیفیات کو پلڑوں میں تولیں تو وہ تول نہیں سکیں گے, ٹھیک ہے, کہ جی 50% جو ہے نا وہ محبت ادھر والے پلڑے میں آ گئی اور 50% نفرت ادھر والے پلڑے میں آ گئی, تو کیفیات میں پھر کیا معاملہ ہوتا ہے, फीलिंग्स के अंदर क्या मामला होता है, ठीक है। जैसे कि असल में ये जो बात जहन में आई थी ये पिछली क्लास के अंदर आखिर में किसी ने सवाल किया था खवातीन की तरफ से, ठीक है, कि क्या ऐसा हो सकता है कि उलमा से जो है वो ना नफरत है ना मोहब्बत है बल्कि न्यूट्रल मामला है। तो इस आदमी ने जवाब क्या दिया था उसका कि उलमा से ना नफरत है ना मोहब्बत है बल्कि न्यूट्रल है, तो क्या जवाब दिया था किसी को जवाब याद हो तो फिर शायद बात आगे बढ़े। क्या कहा था याद है किसी जिन्होंने सवाल किया था उन्हीं को शायद याद। जानवर उधर मजाक में बात कर रही थी कि न्यूट्रल जैसी कोई चीज नहीं होती, देर इज नो न्यूट्रल, ठीक है ना, कैफियात के अंदर देर इज नो न्यूट्रल, ठीक है। क्या मतलब कि जी मोहब्बत और नफरत जो है वो बराबर सराबर, तो ये न्यूट्रल निकल गया ना तुम्हारा मामला, नहीं न्यूट्रल कोई नहीं होता कैफियात के अंदर। कैफियात में फिर क्या चीज होती है, कैफियात आर नॉट अंडर योर कंट्रोल, दे डिपेंड ऑन द स्पिरिचुअल स्टेट। कैफियात शायद आपके नफ्स के स्टेट पर डिपेंड करती है। मैं आपसे कैफियात की तारीफ नहीं पूछ रहा, ठीक है, तो कैफियात किसके कंट्रोल में होती है, किसके इख्तियार में होती है, ये सब आपसे नहीं पूछ रहे हैं। आपसे पूछ रहे हैं कि कैफियात की मेजरमेंट किस तरह से, कैफियात का आपस में क्या रिलेशनशिप होता है, इक्वल इक्वालिटी का रिलेशनशिप हो सकता है कैफियात के अंदर, ईदर यू आर विद अस और यू आर अगेंस्ट अस। जवाब तो वैसे उन्होंने बड़ा अच्छा दिया है लेकिन इसको थोड़ा सा बस यानी बताना पड़ेगा। कैफियात में क्या मामला है, ईदर यू आर विद अस और यू आर अगेंस्ट अस। अब जवाब इन्होंने सही दिया है जॉर्ज बुश वाला, ठीक है ना, लेकिन इस जवाब को अगर आप ट्रांसलेट करें मेजरमेंट वाले मामले में, जैसे कि हम आमाल की मेजरमेंट की बात कर रहे हैं कि दोनों बराबर हो गए, नेकी और गुना बराबर हो गए, तो कैफियात को अगर आपस में आप किसी तरीके से कंपेयर करें, कंपैरिजन आपस में, तो यहां पर क्या होगा, यहां पे बराबर शराबर हो सकता है, ठीक है, बैलेंस की तरह से कि वो नेक अमाल ज्यादा हो गए, गुनाह के अमाल जो है वो पलड़ा झुक गया, ठीक है। कैफियात आर पॉजिटिव और नेगेटिव, तो नहीं शायद ये आजिज़ी जो है वो सवाल सही तरीके से एक्सप्लेन कर नहीं पा रहा, ठीक है, तो मेरे ही कसूर होगा यकीनन। तो कैफियात का मामला ये होता है गलबा, गालिब और मगलूब, ठीक है ना, गालिब और मगलूब की रिलेशनशिप होती है कैफियात के अंदर। मोहब्बत गालिब होगी, नफरत मगलूब होगी, या नफरत गालिब होगी, मोहब्बत मगलूब हो जाएगी, ठीक है ना, और जो चीज मगलूब हो जाती है ना तो अब उसकी कोई हैसियत नहीं रह जाती, अब उसका कोई वजन नहीं रह जाता, ठीक है ना, क्योंकि मगलूब जो है ना मतलब ठीक है कुछ ना कुछ तो प्रेजेंस तो रहती है उसकी, मगलूब चीज है तो मौजूद तो है ना, अगरचे के मगलूब है, ठीक है, लेकिन वो कुछ कर नहीं सकती ना, ठीक है ना। मिसाल के तौर पर दो दो पहलवानों के दरमियान कुश्ती हो रही है, रेसलिंग हो रही है, ठीक है, अब एक पहलवान जो है वो दूसरे पहलवान के ऊपर गालिब आ गया, ठीक है, अब जो ये गालिब आ गया ना तो जो पहलवान नीचे मगलूब हुआ हुआ है, नीचे लेटा हुआ है, ये इसके ऊपर चढ़ा हुआ है, अब वो पहलवान मौजूद तो है भाई, उसकी एक उसका एक वजन है, उसकी एक बॉडी है, उसके पास हाथ पैर है, उसके पास भी एक एक ट्रेनिंग है रेसलिंग की, लेकिन वाइल ही इज मगलूब ही कैन नॉट डू एनीथिंग, क्योंकि जो गालिब आया हुआ है ना वो गालिब आया ही ऐसे है कि उसने इसको चित कर दिया है, इसके हाथ पैर दबा दिए हैं, इसके हाथ पैर दबा दिए हैं ना, अब ये नीचे वाला कुछ कर नहीं सकता अगरचे के मौजूद है, ठीक है। तो कैफियात का ये मामला होता है कि या तो मोहब्बत गालिब होगी या मोहब्बत मगलूब होगी, अल्लाह की फॉर एग्जाम्पल अल्लाह की मोहब्बत या तो गालिब होगी या अल्लाह की मोहब्बत मगलूब होगी, ठीक है ना, ये दोनों बराबर बराबर नहीं हो सकते कि जी अल्लाह की मोहब्बत 50% है और शैतान की मोहब्बत या गुनाहों की मोहब्बत 50% है, तो चलो जी दोनों बराबर शराब हो गए तो इसको जो है वो अराफात में खड़ा कर दें, अराफात के बारे में भी पढ़ेंगे, ठीक है। तो ये है कैफियात का मामला, ठीक है। तो कैफियात पे जो है ना फिर अब इसके ऊपर फिक्र करनी पड़ती है कि अब ये है कि जी मेरी कैफियात जो है वो अच्छी वाली कैफियात गालिब आ जाए, कैसे गालिब आ जाए, ये फिर एक अलग सवाल है जिसका के ऊपर भाई ने जवाब भी दे दिया था कि कैफियात आर नॉट अंडर योर कंट्रोल, दे डिपेंड ऑन द स्पिरिचुअल स्टेट नहीं, वो तो फिर वही कैफियाती हो गई. दे डिपेंड ऑन द ऑन आवर एक्शंस, दे डिपेंड ऑन आवर थॉट्स एंड एक्शंस. ठीक है, तो जैसे आपके थॉट्स होंगे, जैसे आपके एक्शन होंगे, दोनों चीजें, सोच और अमल. तो अगर आपकी सोच और अमल अल्लाह की रजा के मुताबिक होंगे तो अंदर जो कैफियात हैं वो अच्छी वाली डिवेलप होंगी, अल्लाह की मोहब्बत वाली डिवेलप होंगी, बढ़ेंगी, गालिब आ जाएंगी. और अगर आपकी सोच और आपके आमाल अल्लाह की रजा के खिलाफ होंगे तो अंदर जो कैफियात हैं जो कि आपके कंट्रोल में नहीं है, वो अल्लाह के कंट्रोल में है. लेकिन अल्लाह क्या करता है कि जो अताअत करता है अपनी सोचों के जरिए से और अपने आमाल के जरिए से, उसके दिल की अच्छी कैफियात को बढ़ा देते हैं, और जो मुखालफत करता है उसके दिल की अच्छी कैफियात को घटा देते हैं, बुरी कैफियात को बढ़ा देते हैं. ठीक है, तो इस तरीके से कैफियात का मामला है. लेकिन भाई हमें कैफियात को बढ़ाने की फिक्र करनी है, तो हमें कैसे कैसे बढ़ानी है? अताअत के जरिए से, ताआत के जरिए से. ठीक है ना, और ताआत सिर्फ हाथ पैर की ताआत नहीं, सोच की ताआत है, अल्लाह की मर्जी के मुताबिक सोचना भी. ठीक है, तो इससे फिर कैफियात हमारे अंदर डेवलप होती है अच्छी वाली. तो अमाल का मामला क्या होगा कि हसनात और सईयात मीजान अमल में बिल्कुल बराबर सराबर रहेंगे. ठीक है, खैर ये जो सारी बहस करी थी, कैफियात जो है वो इक्वल नहीं हो सकती, या तो वो गालिब या ये गालिब. तो ये जैसे कहा ना कि ये उस सवाल का जवाब भी था कि उलमा से या तो मोहब्बत होगी या नफरत होगी. क्यों? क्योंकि या तो मोहब्बत गालिब होगी उलमा की, या उलमा की नफरत गालिब होगी. न्यूट्रल नहीं हो सकता कोई शख्स, ठीक है ना, कोई शख्स न्यूट्रल नहीं हो सकता उलमा से मोहब्बत के मामले में और उलमा से नफरत के मामले में. ठीक है, बिल्कुल जैसे कि मोहब्बत नफरत वाले मामले में न्यूट्रल हो ही नहीं सकते, चाहे किसी के लिए भी हो, चाहे अल्लाह के लिए हो, चाहे रसूल के लिए हो, चाहे आलम दीन के लिए हो, चाहे बीवी के लिए हो, चाहे शौहर के लिए हो, चाहे जो है वो किसी और के लिए हो, न्यूट्रल हो ही नहीं सकता बंदा. इट हैज टू बी ईदर दिस और दैट. ठीक है, ये गालिब होगा या वो गालिब होगा. तो फरमाते हैं कि जिनके बराबर हो जाएंगे तो वो असहाब आराफ में दाखिल होगा. पूरी सूरह आराफ कुरान मजीद में मौजूद है, लेकिन उस पूरी सूरह आराफ बहुत लंबी सूरत है, उसमें एक मुकाम के ऊपर अल्लाह ताला आराफ की के लोगों का जिक्र फरमाता है, असहाबुल आराफ का. आराफ क्या चीज है? आराफ जो है जन्नत और दोजख के दरमियान का एक एरिया है, और ये एक अजीब किस्म की, इसको जब आज हमारी ये क्लास चल रही है बल्कि सूरह आराफ के ऊपर खवातीन में, तो जब पढ़ा रहा था ना तो मेरे जहन में जो पिक्चर आई ना आराफ की वो अजीब थी. जैसे कि हम तस्वीरों में देखते हैं ना वॉल ऑफ चाइना, द ग्रेट वॉल ऑफ चाइना, ग्रेट वॉल ऑफ चाइना की अजीब सी एक एक, एक शक्ल है. वो ये कि ये कोई बहुत ऊंची दीवार नहीं है, ठीक है ना, कि जैसे दीवारें यूजली पतली और ऊंची होती है ना, ठीक है, यह थोड़ी सी मोटी होंगी और ज्यादा ऊंची होंगी. ये जो है ना वो ऊंची थोड़ी है और बहुत चौड़ी सी दीवार है, ठीक है ना, कई घोड़े आप दौड़ा सकते हैं, और यानी टूरिस्ट जाते हैं इसके ऊपर और पता नहीं कितने सारे जो है वो आराम से चल रहे होते हैं उसके ऊपर. तो एक चौड़ी सी दीवार है, थोड़ी बहुत ऊंची भी है. तो गोया कि कोई इस किस्म का स्ट्रक्चर होगा जन्नत और जहन्नम के दरमियान, इस ऊंची इस चौड़ी दीवार के ऊपर जो है ना वो सारे के सारे वो ईमान वाले होंगे कि जिनके नेक और बद आमाल बराबर सराबर निकल आएंगे मीजान के ऊपर. तो अब ये जो है ना इस दीवार के ऊपर होंगे, इनको इधर का भी नजर आ रहा होगा और इनको उधर का भी नजर आ रहा होगा. क्या कैफियत होगी इनकी, है ना, कि जहन्नम को भी देख रहे हैं और जन्नत को भी देख रहे हैं. और जहन्नम को देखने से क्या इंसान के ऊपर हौलनाक ही तारी होती है, हम उसको इमेजिन ही नहीं कर सकते. बेस्ड ऑन दिस एक्सप्लेनेशन यू गिव, अ पर्सन्स थॉट एंड डीड्स आर एक्सेसिवली aligned with dunya, he will develop love for dunya as a kaifiyat. Thoughts and deeds are excessively aligned with dunya, he will develop love for dunya as a kaifiyat. Yes, he will develop love for dunya, and as a result of love for dunya he will do more deeds aligned with dunya, aur usse jo hai wo iski love for dunya aur badhegi, aur love for dunya badhne ke sath iski deeds jo hai wo aligned with the dunya aur badhte chale jayenge. ठीक है, तो इस तरीके से ये हैंड इन हैंड जो है मामला चलता चला जाएगा। लेकिन शुरू कहां से ही होता है, यानी चिकन पहले आता है कि एग पहले आता है, वेयर डज इट स्टार्ट, मुर्गी से शुरू होता है मामला कि अंडे से शुरू होता है, क्या मतलब कि अमल पहले करता है फिर कैफियत डेवलप होती है, या कैफियत पहले डेवलप होती है और अमल उसके बाद आता है, यानी बिगिनिंग में क्या हो रहा होता है, बिगिनिंग में जो है ना वो अमल, इंसान का अमल, और अमल ये वही सोच वाला अमल, इट ऑल स्टार्ट्स फ्रॉम सोच, ठीक है ना, इन्नम अल आमालु बिन्नियात, नियतों से हर चीज शुरू होती है, ठीक है, तो क्योंकि नियत जो है ये क्या है, ये कल्ब का अमल है, ठीक है ना, कल्ब का अमल ही है ना, तो अमल से ही शुरू होता है सारा मामला, हाँ कल्ब के अमल से शुरू होता है, फिर उसके बाद जो है वो कल्ब का अमल जब अल्लाह की खिलाफ वर्जी वाला हो जाता है, यानी नियत अल्लाह की खिलाफ वर्जी हो गई, अब जो है वो अल्लाह ताला इसके सामने गुनाह का मौका खोल दिया, शैतान की को इस्तेमाल करते हुए इसके सामने गुनाह का रास्ता खोल दिया, अब इसने गुनाह कर लिया, जब गुनाह कर लिया तो इसके दिल के अंदर दुनिया की मोहब्बत एक दर्जा बढ़ गई, ठीक है ना, अब वो एक दर्जा बढ़ गई, अब इसके ऊपर जो है ये दूसरा अमल करेगा, यानी वही नियत करेगा दूसरे अमल की, फिर उसके बाद दूसरा अमल करेगा, दुनिया की मोहब्बत दो दर्जा बढ़ जाएगी, इस तरह से मामला फिर इसका स्पाइरल होना शुरू हो जाएगा, ठीक है ना, एक गुना लीड्स टू अनदर गुना लीड्स टू थर्ड गुना, उसके बाद ये सिलसिला चलता जाएगा, ये कहां पे जाके रुकेगा, तौबा के ऊपर जाके रुकेगा, अगर तौबा कर लेता है ये सिलसिला जो है वो जीरो हो जाएगा, फिर से एक क्लीन स्लेट हो जाएगी, और अगर तौबा नहीं करता चलता चला जाएगा, यही सिलसिला चलता चला जाएगा, तो आराफ का मामला होगा, और एक जमाने तक दोजख और जन्नत के दरमियान हुक्म सानी का मुंतजर रहेगा, और बिलआखिर उसको भी जन्नत में दाखिला मिल जाएगा, क्योंकि ईमान वाला है ना, तो अब आराफ के ऊपर जो है वो यानी एक तरह की अजियत ही है ना ये, कि इधर से जहन्नुम को देखना पड़ रहा है तो उसकी दहशत तारी हो रही है, उधर से जन्नत को दिखा रहे हैं, और एक यानी कैसी वो यानी क्या कहते हैं उसको हसरत है ना, क्या हसरत का मामला होगा कि जन्नत सामने है लेकिन पहुंच नहीं पा रहा, दाखिल नहीं हो पा रहा, ये क्या अजियत नहीं है, ये सजा नहीं है, ये भी तो कितनी बड़ी सजा है ना, ठीक है, इधर से दहशत उधर से हसरत, तो लंबे अरसे यहां पे रहने के बाद, हाँ चूंकि ईमान है तो ईमान के अल्लाह ताला के यहाँ कदर है, तो इस वजह से ये नहीं कि बीच का है तो किसी को इधर फेंक दिया किसी को उधर, नहीं सबको उधर ही जाना है, जन्नत में ही जाना है ईमान की वजह से, क्योंकि असल चीज जो है वो अल्लाह ताला के यहाँ ईमान है, मानता है ना अल्लाह ताला को, अल्लाह ताला के नबियों को माना है, इसमें कोई मामूली बात नहीं है, अल्लाह के नबी अलैहिस्सलाम की हर बात के ऊपर आमन्ना वसद्दक़ना कह देना और दिल से उसका इकरार कर लेना, ये आसान काम नहीं होता, बहुत बड़ी बड़ी यानी ये बात है, अल्लाह ताला हम सबकी ईमान की हिफाजत फरमाए और मरते दम तक उसको हिफाजत से ले जाने की मौत तक तौफीक अता फरमाए, आगे फरमाया कि बिलआखिर उसको भी जन्नत में दाखिला मिल जाएगा। इब्ने अब्बास रज़ियल्लाहु अन्हु के इस कौल में कुफार का जिक्र नहीं, सिर्फ मोमिनीन गुनाहगारों का जिक्र है, ठीक है ना, यहाँ पर कुफार का मामला खत्म हो चुका, वो तो डायरेक्ट मैदान हशर से जहन्नुम के दरवाजों की तरफ हंका दिए गए और जहन्नुम के दरवाजों से जो है वो उनको जहन्नुम में दाखिल कर दिया गया, इस रास्ते के ऊपर आराफ नहीं पड़ता, इस रास्ते के ऊपर पुले सरात भी नहीं पड़ता, ये सारी चीजें जो है वो उस रास्ते पर है जो मोमिनीन वाला रास्ता है। वजन आमाल की कैफियत, बाज रिवायात हदीस से मालूम होता है कि खुद इंसान मोमिन और काफिर को मीजान अदल में रख कर तोला जाएगा, ठीक है, यानी जिस तरह से हम कुछ खाते हैं ना तो हमारे बॉडी सेल्स बन जाते हैं तो अब हमारा वजन बढ़ जाता है, ठीक है, उस खाने की वजह से, उसी तरीके से रूहानी तौर पर नेक आमाल करने से इंसान का रूहानी वजन जो है वो बढ़ जाएगा, ठीक है, तो अब उसको जब तराजू के ऊपर रख के तोला जाएगा तो वो भारी निकलेगा, ठीक है ना, और गुनाह के आमाल करने से क्या होता है कि उसका जो है वो कोई रूहानी वजन जो है वो घट जाएगा, ठीक है ना, गोया कि एवरी गुनाह इज लाइक यानी सब्ट्रैक्टिंग फ्रॉम आवर वेट, है ना, हमारे मास को हमारे वेट को जो है वो कम कर रहा है हमसे रूहानी वेट को, तो पूरे पूरे बंदे को तोला जा रहा है। کافر کا کوئی وزن نہ ہوگا خواہ وہ کتنا ہی فربا اور موٹا ہو, یعنی جسمانی طور پر کتنا ہی موٹا ہو تازہ ہو اس کا وزن نہیں نکلے گا, کیونکہ وہی بات ہے ایمان کی کہ نہیں ہے. بخاری و مسلم من حدیث ابی ہریرہ رضی اللہ تعالیٰ, یعنی یہ بات پکی ٹھکی صحیحین کے اندر موجود ہے. اور بعض روایات حدیث سے معلوم ہوتا ہے کہ ان کے نام اعمال تولے جائیں گے, ٹھیک ہے, یعنی باقاعدہ وجود جو ہے انسان کا وہ وجود نہیں تولا جائے گا بلکہ نام اعمال وہاں سے اٹھا لیے جائیں گے فرشتہ لے کر کے, ٹھیک ہے, دانے ہاتھ والا فرشتہ جو ہے وہ باقاعدہ دفتر ہاتھ میں لے کر کے آگے آگے چل رہا ہوگا, اور بائیں ہاتھ والا جو فرشتہ ہوگا وہ پیچھے پیچھے چل رہا ہوگا, وہ گویا کہ لیڈر ہوگا, ٹیم لیڈ یا آفس کے اندر جیسے مینیجر ہوتا ہے, اور پیچھے والا جو ہے نا وہ ہکانے والا ہوگا. سورہ قاف کے اندر اس کا ذکر ہے. تو نام اعمال یہ تولے جائیں گے, پھر وہ آگے والا جا کر کے جو کہ بیسیکلی جیسے کہ اکاؤنٹنٹ ہوتا ہے یا آڈیٹر ہوتا ہے نا, وہ آگے والا پھر اس نام اعمال کو وزن وہ میزان میں جا کر کے رکھ دے گا. اور یہ بات جو ہے وہ ترمذی, ابن ماجہ, ابن حبان اور حاکم نے یہ مضمون حضرت عبداللہ ابن عمر رضی اللہ عنہ سے روایت کیا ہے, ٹھیک ہے, کہ نام اعمال تولے جائیں گے. اور بعض روایات سے یہ معلوم ہوتا ہے کہ ہر انسان کے اعمال جو دنیا میں بے وزن بے جسم اور بے جسم آراز ہوتے ہیں, ٹھیک ہے, یہ منطق کی ٹرمینالوجیز ہیں, یعنی علم منطق کہ جو فزیکل چیزیں ہوتی ہیں نا ان کو جوہر کہا جاتا ہے, جوہر جس کو کہ انگریزی میں ایٹم سے بھی, ٹھیک ہے, یعنی میٹر, فزیکل میٹر, ٹھیک ہے, تو عربی میں اس کو جوہر اور انگلش میں اس کو ایٹم, کیونکہ آل میٹرز آر بیسیکلی بلٹ فرام ایٹمس, ٹھیک ہے. اور جو چیزیں جن کا کہ کوئی ایٹامک ویٹ نہیں ہوتا, کوئی میٹر کی دنیا سے تعلق نہیں رکھتی, تو ان کو جو ہے وہ آراس کہا جاتا ہے. محشر میں ان کو مجسم کر کے میزان عمل میں رکھا جائے گا, وہ تو لے جائیں گے. عبرانی وغیرہ نے یہ روایت ابن عباس رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم سے نقل کیا ہے. ان سب روایات حدیث کے الفاظ اور متن تفسیر مظہری میں مکمل موجود ہیں, وہاں دیکھے جا سکتے ہیں. برے صغیر پاک و ہند میں جو پانی پت کا علاقہ ہے, وہاں پر ایک بہت بڑے عالم دین گزرے حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ, انہوں نے یہ تفسیر لکھی تھی جس کا نام انہوں نے اپنے شیخ حضرت مظہر مظہر جانے جانا رحمۃ اللہ علیہ, جو کہ نقشبندی سلسلے کے بہت بڑے بزرگ گزرے ہیں, برے صغیر میں دہلی میں رہتے تھے, اور حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ کے ہم اثر تھے. یعنی یہ وہ زمانہ تھا کہ جب کہ جو ایسٹ انڈیا کمپنی تھی نا, یہ برے صغیر کے اندر اپنے پنجے گاڑ چکی تھی. 1700s کا زمانہ تھا. تو حضرت مظہر جانے جانا رحمۃ اللہ علیہ اور شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ اس زمانے میں برے صغیر کے اندر موجود تھے. تو مظہر جانے جانا رحمۃ اللہ علیہ بہت بڑے اللہ کے ولی بزرگ تھے, روحانیت کی دنیا میں ان کا بہت بڑا مقام تھا. مقام تو بڑا ہوتا ہے لیکن اللہ تعالیٰ کی حکمتیں ہوتی ہیں کہ کبھی یعنی عوام کے اندر قبولیت پھر بھی نہیں ہو رہی ہوتی, ٹھیک ہے نا. تو ایسا نہیں ہے کہ جی مظہر جانے جانا رحمۃ اللہ علیہ اور شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ جیسے بڑے عظیم و شان ترین بزرگ موجود ہیں تو یہ برطانیہ کے سامراج والے کہاں سے آ گئے, اور یہ آ کر کے پورے برصغیر کے اوپر قابض کیسے ہو گئے. یہ ان لوگوں نے تو پھو کرنی تھی, سارے کے سارے اڑ کر کے رفو ہو جاتے, سارے واپس یورپ جا کے گرتے. اتنے بڑے بڑے بزرگ تھے, انگلی لگا دیتے, انگلی لگانے سے ہم کہتے ہیں نا جی انگلی لگانے سے سب کچھ ہو جاتا ہے, ٹھیک ہے نا. تو ان بزرگوں نے انگلی کیوں نہ لگا دی, رائٹ, نہیں ایسا نہیں ہوتا ہے, ٹھیک ہے نا, ایسا نہیں ہوتا. یہ بزرگ تو بہرحال ولی تھے. نبیوں کے ساتھ ایسا معاملہ اللہ تعالیٰ کی حکمت کے مطابق ہوا ہے کہ عوام الناس میں نبیوں کو قبولیت نہیں ملی. کتنے نبی ایسے گزرے کہ جن کے ماننے والے تھوڑے سے نکلے. اولو العظم نبی ہیں, نوح علیہ السلام کتنے بڑے اولو العظم نبی ہیں, 950 سال تبلیغ کرتے رہتے ہیں, اور کچھ 50 کے قریب لوگ مرد اور 50 کے قریب عورتیں, یہ مومن بنتی ہیں, سارے کے سارے کافر, رائٹ. تو نبی زیادہ بڑا ہے کہ ولی زیادہ بڑا ہے؟ تو جب نبیوں کے ساتھ اللہ تعالیٰ کی حکمت میں ایسا معاملہ ہوتا ہے تو ولیوں کے ساتھ معاملہ ہوا تو کون سا اس میں اچھمبا ہے, ٹھیک ہے نا. ہاں, اس سے نہ نبی کی کوئی حیثیت گرتی ہے نہ ولی کی کوئی حیثیت گرتی ہے کہ بھئی ان کے اوپر لوگ مسلمان نہیں ہوئے تو نعوذ باللہ ان کی حیثیت کم ہو گئی, اس طرح سے تو ابراہیم خلیل اللہ جو ہیں کتابوں میں اور تاریخ میں کہیں نہیں ملتا کہ ابراہیم خلیل اللہ کے اوپر ہزاروں لوگ ایمان لے کر کے آئے, ان کی بڑی سی ایک جماعت بنی, کوئی نہیں جماعت بنی ابراہیم خلیل اللہ کی. تو بھائی جماعت کے نہ ہونے کی وجہ سے ابراہیم خلیل اللہ کی ویلیو کم ہو گئی کوئی, اور موسیٰ علیہ السلام کی ویلیو زیادہ بڑھ گئی کہ ان کے اوپر جو ہے وہ لاکھوں کی تعداد میں بنی اسرائیل ان کے اوپر ایمان لے کر کے آئے اور ان کی جماعت بنی. نہیں, ابراہیم خلیل اللہ کا مقام بہرحال خلیلی کا مقام ہے, وہ اس سے کوئی فرق نہیں پڑتا کہ ایک بندہ بھی ایمان نہ لائے اس کے ان کے اوپر. ٹھیک ہے, اسی طرح اولیاء کا بھی یہی معاملہ ہے کہ برطانیہ کا سامراج جو ہے وہ ان کی موجودگی کی وجہ سے بھاگا کہ نہیں بھاگا, اس سے ولی کی پوزیشن کے اوپر کوئی فرق نہیں پڑتا. ٹھیک ہے نا, یہ تو اللہ تعالیٰ کی مرضی ہوتی ہے, اللہ تعالیٰ اپنے حکمتوں کے مطابق اور جو عوام الناس کی حرکتیں ہوتی ہیں ان کے حساب سے اللہ تعالیٰ کسی ملک معاشرے کے بارے میں فیصلے فرماتے ہیں. تو حضرت مظہر جانے جانا رحمتہ اللہ علیہ سے ان کو بے انتہا محبت اور عقیدت تھی. انہوں نے جو یہ تفسیر لکھی تو اس کا نام اپنے شیخ کے نام کے اوپر رکھا, اس وجہ سے اس کو تفسیر مظہری کہتے ہیں. ٹھیک ہے, اور چونکہ یہ روحانیت کی دنیا کے بھی بہت بڑے یعنی شخصیت تھے, تو اس وجہ سے اس تفسیر کے اندر جو یعنی جو سب سے زیادہ خصوصی رنگ نظر آتا ہے وہ یہی تصوف, روحانیت, تزکیہ نفس اور اس طرح کی باتیں اس کے اندر سب سے زیادہ باتیں کہ موجود ہیں. تو فرمایا کہ یہ ساری چیزیں وہاں دیکھی جا سکتی ہیں. اسی آخری قول کی تائید میں ایک حدیث عبد الرزاق نے فضل العلم میں ابراہیم نخعی رحمۃ اللہ علیہ سے نقل کی ہے. یعنی حدیث کی بہت ساری کتابیں, یہ جو صحائے ستہ ہے نا یہ تو ہم عام لوگوں کو بس ان کے نام پتہ ہے, لیکن حدیث کی کتابیں جو ہیں وہ ہنڈریڈز کے اندر ہیں, اور ایسا نہیں ہے کہ ان چھ کے علاوہ باقی ساری کتابوں کے اندر گھڑی ہوئی حدیثیں یا ساری کی ساری ضعیف حدیثیں, بس ایسا بھی نہیں ہے. بہت ساری صحیح حدیثیں جو ہیں وہ ان صحائے ستہ کے علاوہ بھی کتابوں کے اندر موجود ہیں. لیکن صحائے ستہ کی خاصیت یہ ہے کہ ان کے اندر جو ہے نا وہ صحیح حدیثوں کی تعداد جو ہے سب سے زیادہ ہے. ٹھیک ہے, یعنی مسلم شریف کے اندر 100% بھی کہا جا سکتا ہے تقریباً, بخاری شریف کے اندر بھی تقریباً 100% جو ہے وہ صحیح حدیثیں, اور سنن ترمذی اور سنن ابو داؤد کے اندر تھوڑا تھوڑا سا کم, جیسے 90 اندازن بس بات ہو رہی ہے, 90% کسی میں, 80% کسی میں, 70%, تو بس اتنا معاملہ ہے. تو پھر اس طریقے سے یعنی مسند میں عبدالرزاق میں یا پھر ان کی کتاب ہے فضل العلم, اس کے اندر حضرت ابراہیم نخعی رحمۃ اللہ علیہ سے یہ بات, یہ قول نقل کی. یہ خیر یہ تو قول ہے ابراہیم نخعی رحمۃ اللہ علیہ کا کہ قیامت کے روز ایک شخص کے اعمال وزن کے لیے تولے جائیں گے اور ترازو کے پلے میں رکھے جائیں گے, تو یہ پلہ ہلکا رہے گا. پھر ایک ایسی چیز لائی جائے گی جو بادل کی طرح ہوگی, اس کو بھی اس کے حسنات کے پلے میں رکھ دیا جائے گا, تو یہ پلہ بھاری ہو جائے گا. اچھا, ایک پوائنٹ جو کہ اوپر کے بات کے بارے میں تھا وہ یہ کہ یہ جو وزن کے بارے میں جو تین اقوال ہیں نا, کہ یا تو بندے کا وزن ہوگا, یا اس کے نام اعمال کا وزن ہوگا, یا یہ کہ اس کے اعمال مجسم ہو جائیں گے, ٹھیک ہے, ان کا وزن ہوگا, تو یہ جو اعمال کے مجسم ہو جانے والا جو اوپینین ہے نا, یہ حضرت نے ایک اور جگہ پہ لکھا مفتی شفیع رحمۃ اللہ علیہ نے کہ یہ سب سے زیادہ راجح اوپینین ہے علماء کے درمیان. حضرت انور شاہ کشمیری رحمۃ اللہ علیہ کا بھی یہی اوپینین تھا, اور بڑی تعداد میں علماء جو ہے وہ اسی کو زیادہ ثواب یعنی زیادہ وہ صحیح سمجھتے ہیں کہ اعمال ہی کنورٹ ہو جائیں گے شکلوں میں, جیسے یہ بچھو اور سانپ اور اس کے علاوہ جو ہے وہ اچھے اچھے اعمال, اچھے اچھے چیزیں ملیں گی نا جنت میں, تو وہ بیسیکلی کنورٹڈ فرام اعمال ہی ہوں گی یہ ساری ساری چیزیں. بہرحال تو یہاں پر جیسے کہ ایک واقعہ نقل کیا ہے حدیث سے کہ قیامت کے روز ایک شخص کے اعمال وزن کے لیے لائے جائیں گے, ترازو کے پلے میں رکھے جائیں گے, تو یہ پلہ ہلکا رہے گا. پھر ایک ایسی چیز لائی جائے گی جو بادل کی طرح ہوگی, اس کو بھی اس کے حسنات کے پلے میں رکھ دیا جائے گا, تو یہ پلہ بھاری ہو جائے گا. یعنی ایک بادل کیسا ہوتا ہے, گویا کہ ایک روئی کا گالا جیسا ہوتا ہے, ویٹ لیس قسم کی چیز ہمیں نظر آتی ہے, تو وہ رکھا جائے گا لیکن پلڑا بھاری ہو جائے گا. اس وقت اس شخص سے کہا جائے گا کہ تم جانتے ہو کہ یہ کیا چیز ہے جس نے تمہاری نیکیوں کا پلڑا بھاری کر دیا؟ وہ کہے گا کہ مجھے معلوم نہیں. ٹھیک ہے, تو بتلایا جائے گا कि ये तेरा इल्म है जो तू लोगों को सिखाया करता था, ये तेरा इल्म है जो तू लोगों को सिखाया करता था। ठीक है। और ज़हबी ने फ़ज़ल इल्म में हज़रत इमरान बिन हुसैन रज़ियल्लाहु ताला अन्हु से रिवायत किया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत के रोज शहीदों का खून और उलमा की रोशनाई जिससे उन्होंने इल्म दीन की किताबें लिखी थी बाहम तोड़े जाएंगे तो उलमा की रोशनाई का वजन शहीदों के खून से ज्यादा निकलेगा। ठीक है ना। यानी इस तरह का भी कुछ मामला हो रहा होगा कि हाँ भाई ये वाली नेकी आई है, नहीं कि बंदे के नेकी तोड़ी जा रही है बल्कि एब्सोल्युटली नेकी को उठा करके तोला जा रहा है कि चलो भी देखते हैं कि भाई ये वाली नेकी अल्लाह के यहाँ ज्यादा मकबूल है कि ये वाली नेकी अल्लाह के यहाँ ज्यादा मकबूल है। तो नेकियों का बाहिमी वजन किया जा रहा है खाली, तो शहीदों के खून वाली जो नेकी है ना वो कम वजन निकलेगा और उलमा की स्याही का वजन जो है वो ज्यादा निकलेगा। तो अब यहां पर कुछ बातें गौर तलब हैं। वो क्या? एक तो ये कि इल्म सिखाया लोगों को। अब ये इल्म जो है कौन सा इल्म है? कंप्यूटर साइंस का इल्म, फाइनेंस का इल्म, या जो है वो कंस्ट्रक्शन का इल्म, सिविल इंजीनियरिंग, इलेक्ट्रिकल इंजीनियरिंग, ये इल्म। इल्म का लफ्ज जब इस्तेमाल होता है ना तो उससे मुराद दीन का आखिरत का इल्म होता है, और बाकी जो चीजें होती हैं उनके लिए फुनून का लफ्ज भी इस्तेमाल होता है, फुनून का लफ्ज। ठीक है। तो यहां पर जो यानी इन जनरल जब ये लफ्ज इल्म का इस्तेमाल होता है तो ये दीन के इल्म के लिए इस्तेमाल होता है। ठीक है। बहुत सारी इसके ऊपर फिर दलीलें उलमा ने बांधी हैं इसके ऊपर कि भाई दीन के इल्म की बात हो रही होती है जब लफ्ज इल्म इस्तेमाल होता है। तो एक तो बात हो गई कि ये दीन का इल्म। ठीक है। अब वो दलीलों का हमारे पन्ना हमने कोई इसके ऊपर मेहनत करके आपके सामने रखी हुई है सारी दलीलें इस वक्त। ठीक है। लेकिन एक पॉइंट आपके सामने बयान कर दिया, आप दलीलें साइड पे बाद में देखेंगे, देख सकते हैं। अच्छा, दूसरा पॉइंट ये कि ये दीन का जो इल्म है ये मुस्तनद इल्म है कि ये गैर मुस्तनद इल्म है। क्या मतलब मुस्तनद इल्म? मुस्तनद इल्म का मतलब कि जिसकी सनद जो है वो अकली या नकली तौर पर नबी अलैहिस्सलाम से जाके मिल रही। ठीक है ना। नकली तौर पर कि नबी अलैहिस्सलाम ने ये फरमाया, फिर उनसे सहाबी ने सुना, उन्होंने आगे नकल किया, उन्होंने आगे नकल किया, तो इस तरीके से ये इस आलम दीन तक पहुंचा और इसने आगे लोगों को बताया। ये नकली दीन हो गया। और अकली तौर पर मुस्तनद दीन क्या होता है? अकली तौर पर मुस्तनद दीन ये होता है कि बेस्ड ऑन द नकली दीन वो कोई हिकमत की बात समझा रहा है, वो कोई अप्लाइड बात बता रहा है, वो अप्लाइड बात जो है वो नकली दीन के किसी उसूल की मुखालफत नहीं कर रही। नकली दीन में से जो हमें उसूल मिलते हैं, जो हमें कवायद मिलते हैं, उनमें से किसी उसूल और कवायद की वो मुखालफत नहीं कर रही। तो ऐसी जो अकली बात कर रहे हैं ना, अकली बात क्या होती है? इंसान अपनी लॉजिक से कोई नतीजा निकालता है कि भाई ऐसा ऐसा होना चाहिए, ऐसा ऐसा है। ये अकली जो बात करी है इसने, अगर ये नकली दीन से यानी कुरान से, हदीस से, इजमाए उम्मत से टकराती है तो इस अकली दीन को मुस्तनद दीन नहीं कहा जा सकता, इसको मुस्तनद दीन नहीं कहा जा सकता। ठीक है ना। इसी को जैसे आपने लिखा कयास, बिल्कुल सही फरमाया। ठीक है ना। क्योंकि नकली सोर्सेज ऑफ इंफॉर्मेशन क्या है जो कि ऊपर से नकल होते हुए हम तक पहुंचे? कुरान मजीद, हदीस मुबारक का, ठीक है ना, और जिसके अंदर आसार सहाबा वगैरह भी शामिल हो जाते हैं। ठीक है। और तीसरी चीज क्या है? उलमाए उम्मत का इजमा। अब जब इजमा हो गया तो वो भी जो है वो दीन के माखज़ में शामिल हो गया। अब वो नकल हो रहा है कि जी उन उलमा ने ये इजमा किया था, तो अब इस इजमा के जो है वो आगे नस्लों में मुंतकिल किया जा रहा है, नकल किया जा रहा है। ठीक है ना। कयास जो होता है वो उसकी बेसिस इन तीनों में से किसी एक या दोनों या तीनों की बुनियाद पर आपने कोई लॉजिकल डिराइव्ड डेरिवेशन निकाली है। ठीक है ना। तो ये जो डेरिवेशन निकाली है ना, ये उसूल और कवायद शरिया से अगर ये काउंटर करती है, उसके खिलाफ है, ये मुस्तनद दीन नहीं कहलाएगा। ठीक है ना। और अगर उस उसूल और कवायद के मुताबिक है तब ये भी ये मुस्तनद दीन कहलाएगा। ठीक है। तो यहां पर जो दीन पढ़ाता था वो कौन सा दीन है? मुस्तनद दीन, क्योंकि गैर मुस्तनद दीन तो अल्लाह ताला के यहाँ रिजेक्टेड है। नबी अलैहिस्सलाम की हदीसें और सच्ची से साबित है कि जी आप अपनी तरफ से कोई नया दीन बना करके जो कि दीन इस्लाम के शर के कवायद जवाबित के खिलाफ है, ये तो अल्लाह ताला जहन्नम के अंदर डाल देंगे इस चीज को, तो उसके ऊपर कौन सा सवाब मिलेगा इस बंदे को? ठीक है ना, तो मुस्तनद दीन का इल्म, ठीक है, तो तेरा इल्म जो तू लोगों को सिखाया करता था मुस्तनद इल्म दीन, ठीक है। अब ये मुस्तनद इल्म दीन किसके पास होता है? इंटेलेक्चुअल्स के पास, जो कि बैठे हुए पॉन्डर कर रहे हैं किसी किताब को पढ़ करके, हाँ भाई ये ऐसे है, ये ऐसे है। भाई मुस्तनद दीन तो इल्म का उसके पास होगा ना कि जिसने कुरान मजीद और हदीस मुबारका और इजमाए उम्मत को तफसील के साथ पढ़ा होगा अपने असातिज़े कराम के साथ मिलकर के, ठीक है ना। तो क्यों? इसलिए कि जिसके पास कुरान मजीद और इजमाए उम्मत का इल्म ही नहीं है तो वो जब कोई बात करेगा तो उसमें तो बहुत बड़ा इहतमाल है ना कि वो कोई उल्टी बात ही करेगा, है कुरान मजीद और हदीस और इसका तो इल्म इसके पास नहीं है, ये अपनी लॉजिक की बुनियाद पर कोई बात कर रहा है तो इसकी बात जो है ना ये तो ठीक है, यानी गैर मुस्तनद बात ही बिलाखिर ऐसे बंदे के पास से निकल आएगी, ठीक है ना, क्योंकि शैतान आसानी के साथ इसको बहका लेगा। फकीह तो ये है नहीं, नबी अलैहिस्सलाम ने फरमाया कि क्या है, फकीह वाहिद अशद्द अला शैतान मिन अल्फ आबिद, कि जो एक वाहिद फकीह होता है ना, एक फकीह यानी जिसके पास गहराई होती है उलूम की, वो शैतान के ऊपर हजार आबिदों से ज्यादा भारी होता है। और जो फकीह ही नहीं है बल्कि किताबी आलिम अपने तौर पर जो है पढ़े चला जा रहा है तो उसके पास तो ये सारी चीजें मौजूद ही नहीं है, तो वो जब कोई डेरिवेशन करेगा, कोई कयास करेगा तो शैतान के सामने तो ये तरने वाला है क्योंकि ये तो फकीह नहीं है, ठीक है, तो शैतान उसको बड़ी आसानी से बहका लेगा, ठीक है। तो यहां पर बात हो रही है मुस्तनद इल्म रखने वाले उलमाए हक की, ठीक है ना, गैर मुस्तनद इल्म रखने वाले इंटेलेक्चुअल्स की बात नहीं हो रही, सेल्फ लर्न्ड लोगों की बात नहीं हो रही। अच्छा, दूसरे टाइप के लोग गैर मुस्तनद इल्म की बात करने वाले, गैर मुस्तनद इल्म पढ़ाने वाले, ये कौन होते हैं? ये सेल्फ टॉट इंटेलेक्चुअल्स नहीं होते बल्कि ये वेल टॉट उलमा होते हैं, मदारिस से निकले हुए लेकिन दुनिया को दीन पर तरजीह देने वाले, आखिरत पर दुनिया को तरजीह देने वाले, जो कि अपने दीन को दुनिया के फायदे की खातिर बदल करके अवाम को बताते हैं, राइट, दीन को बदल दिया, दीन को खराब कर दिया। क्यों? इसलिए कि बादशाह ने जो है वो धमकी दे दी थी, नहीं मेरी मर्जी का फतवा दोगे तो मारे जाओगे, तो इन्होंने बादशाह की मर्जी का फतवा दे दिया। या ये कि अवाम ने कहा कि भाई हम चंदा नहीं देंगे अगर तुम हमारी मर्जी का फतवा नहीं दोगे, तो उन्होंने कहा अच्छा ठीक है जी, चंदा तो ज्यादा इंपॉर्टेंट है मेरे लिए, तो इस वजह से तुम्हारी मर्जी का फतवा मैं दे दूंगा। तो ऐसे जो लोग होते हैं ना, ये बाकायदा वेल टॉट उलमा होते हैं, सिस्टम से निकले हुए उलमा होते हैं, लेकिन ये उलमाए हक नहीं होते बल्कि उलमाए सू होते हैं। तो इनका भी दीन जो है ना फिर वो गैर मुस्तनद दीन ही कहलाएगा, एक जिहत से देखें तो ये भी गैर मुस्तनद दीन है, ठीक है, क्योंकि ये मुस्तनद दीन से टकरा रहा है, खिलाफ है उसके, ठीक है। तो यहां पर किसकी बात हो रही है? यहां पर मुस्तनद उलमाए हक की बात हो रही है, मुस्तनद उलमाए हक की बात हो रही है, ठीक है। क्या गैर मुस्तनद दीन बिदत कहलाएगा या किसी आलम के मुफर्रदात भी गैर मुस्तनद कहलाते हैं? नहीं, मुफर्रदात जो है ना वो एक अलग कैटेगरी है, वो बिदत नहीं कहलाते ना, ठीक है। हाँ ठीक है कि जमहूर से थोड़ा सा हट करके उन्होंने एक बात करी है, लेकिन चूंकि वो आलम हक हैं और वो उस जमाने के यानी कॉन्टेम्प्ररी एतबार से वो भी मुज्तहिद के दर्जे पर फायज है, कॉन्टेम्प्ररी मसाइल में उनका मुकाम जो है वो मुज्तहिद का मुकाम है, ठीक है ना। जैसे आजकल बड़े बड़े जो उलमाए हक मौजूद हैं तो उनमें से यानी करंट मसाइल के ऊपर इज्तिहाद करने की उनके पास अथॉरिटी है, ठीक है ना। अब उन्होंने जो है वो इज्तिहाद किया जो कि मेजॉरिटी ऑफ करंट उलमा, contemporary ulama, ulamae, yani jo daur e hazir ke ulamae, unki majority se hat karke hai unka ijtihad. To ye jo ijtihad inka hai na, wo mufradat kehlayega, kyunki ye inka ek individual opinion hai. Lekin ye mufradat jo hai na, ye bidat nahi kehlayega. Theek hai, ye yani usool o qawaid ke khilaf nahi kehlayega. Kyun? Isliye ki ye mujtahid hai. Theek hai, ha ye ظاہر ہے مجتہد مطلق کے مقام پر نہیں ہے, امام ابو حنیفہ, امام شافعی, یا جو ہے وہ امام ابن تیمیہ کے مقام پر نہیں ہے, یا آج کے حساب سے آج کے علماء کے درمیان ان کا جو مقام ہے وہ مجتہد کا مقام ہے. ٹھیک ہے, تو یہ مفردات جو ہے نا یہ ڈفرینٹ کیٹیگری ہے اور یہ اس میں شامل نہیں ہے, غیر مستند دین کے اندر اس کو شامل نہیں کیا جاتا. اچھا, تو اب جو ہے نا بات کلیئر ہو گئی, ایک منٹ رہ گیا ویسے کلاس کے ٹائم ختم ہونے میں, کہ یہاں پر کس عالم کی بات ہو رہی ہے کہ جس کو کہا جائے گا کہ یہ تیرا علم ہے جو تو لوگوں کو سکھایا کرتا تھا, مستند عالم حق. ٹھیک ہے نا, مستند علم رکھنے والا عالم حق. ٹھیک ہے نا, اب اس عالم حق کا حال کیا ہے وہاں پر, جس کی یہاں پہ ذکر ہو رہا ہے, اس کا حال کیا ہے؟ نیکی کا پلڑا ہلکا ہے نا, انیشیلی کم از کم نیکی کا پلڑا ہلکا ہے. ٹھیک ہے نا, اور دوسرا پلڑا جو ہے وہ ظاہر ہے بھاری ہے, ابھی تو پرابلم ہے. ٹھیک ہے نا, یعنی نہ صرف یہ کہ نیکیوں کے اعمال اس نے کم کیے ہیں, حج کم کیے, عمرے کم کیے, نمازیں کم پڑھی, تہجدیں کم پڑھی, صدقہ خیرات کم دیا, رائٹ, لوگوں کی مدد کے کام جو ہیں وہ کم کیے, تو بھائی نیکی کا پلڑا کم ہے, فرائض پورے کر رہا تھا. ٹھیک ہے, یا فرائض بھی ہو سکتا ہے کچھ کم نکل آئے. ٹھیک ہے, اور ادھر جو ہے گناہ بھی کر رہا ہو, ممکن ہے کہ گناہ بھی کر رہا ہو. ٹھیک ہے نا, اب اس کا جو ہے نا مسئلہ خراب ہو رہا تھا, لیکن چونکہ یہ مستند عالم حق تھا اور دین کا علم جو ہے وہ لوگوں کو سکھا رہا تھا, اور نیت اس کی اللہ کی رضا تھی, یہ نہیں کہ سکھا رہا تھا اور نیت یہ تھی کہ لوگ مجھے عالم کہیں اور لوگ میری عزت کریں اس وجہ سے میں لوگوں کو پڑھا رہا ہوں, بھائی وہ تو پھر معاملہ ہی خراب ہو جائے گا اگر نیت خراب ہے اس کی. ٹھیک ہے نا, تو نیت بھی صحیح تھی, دین کا علم بھی مستند تھا اور علماء حق میں سے بھی تھا, یہ جو پڑھانے کا کام کر رہا ہے, یہ پڑھانے کا کام جو ہے نا وہ اس کے اعمال صالحہ کے اندر ایکسپونینشلی اس نے ایک اسٹاک لگایا ہوا ہے, اعمال صالحہ کا اسٹاک لگایا ہوا ہے. اللہ تعالیٰ جو ہے نا اس دن بڑے مزے مزے کے کام ہو رہے ہوں گے, یعنی کہتے ہیں نا سینسیشن ہے نا, اس کو کہتے ہیں کریٹنگ سینسیشن, جیسے وہ ہم نعوذ باللہ اللہ معاف کریں ٹی وی کے ڈرامے اور فلم وغیرہ, یعنی بھی سسپینس کریٹ کیا, بھائی شروع میں ایسا نہیں ہوا, ایک دم آخر میں ایک دم سسپینس کریٹ کر کے آخر میں ہیرو صاحب آئے اور سارا مسئلہ ٹھیک ہو گیا, بھائی شروع میں سارے اعمال رکھ دیتے ایک مرتبہ معاملہ ٹھیک ہو جاتا, رائٹ, کوئی سسپینس کریٹ نہ ہوتا کوئی, رائٹ, لیکن ایسی کیفیات بنائیں گے. ٹھیک ہے, شروع میں نہیں تلوائیں گے ان اعمال کو, ویٹ کریں گے جب بندہ ذرا سا فکر مند ہوا, اب مسئلہ پڑ گیا, او ہو کہیں جہنم میں نہ ڈال دیا جائے, اب اس کے بعد جو ہے وہ بادل صاحب آ رہے ہیں اور اس بادل کے اندر یہ سارا کا سارا ذخیرہ علم جو کہ اس نے اللہ کے بندوں کو اللہ کی رضا کی خاطر پھیلایا تھا, سکھایا تھا, یہ سارا کا سارا آ کر کے لینڈ ہو گیا اور اس کا نیکیوں کا پلڑا جو ہے وہ بھاری ہو گیا. ٹھیک ہے, تو علماء جو ہوتے ہیں نا, علماء جو ہوتے ہیں نا ان کا کیا معاملہ سمجھ میں آتا ہے کہ بھائی ہم ان کے بارے میں جو ہے نا, اگر وہ علماء حق میں سے ہیں, مستند علم والے ہیں, ٹھیک ہے نا, اور یعنی وہ ساری باتیں نہیں ہیں اس کے اندر جو کہ ہم پہلے کر چکے, علماء سو میں سے بھی نہیں ہیں اور سیلف ٹاٹ انٹلیکچوئل ٹائپ کے بھی لوگ نہیں ہیں. ٹھیک ہے نا, تو اب ایسے جو لوگ ہوتے ہیں نا علماء حق, تو اب ان کے ساتھ جو ہے نا یہ معاملہ ایسا بھی ہو سکتا ہے کہ ان کے اعمال تھوڑے ہوں, ان کی نیکیاں تھوڑی ہوں, ہو سکتا ہے کچھ گناہ بھی کر لیتے ہوں, لیکن قیامت کے دن ان کا معاملہ جو ہے نا ان کے علم کی وجہ سے اچھا ہی ہوگا. ٹھیک ہے, تو ان کے گناہوں کی یا ان کے نیکیوں کی کمی کی بس اتنی سی حقیقت ہے, ایک سنسیشن کریٹ ہو جائے گی اور سنسیشن کریٹ ہونے کے بعد انجام ان کا خیر ہی خیر ہوگا. باقی ٹائم چونکہ ختم ہو گیا اس لیے اس لیے اس کو یہاں پہ روکتے ہیں, اگر کوئی سوال نہیں تو ہم کلاس چار پہ ختم کریں, اور دیکھا بھی نہیں کافی دیر سے کوئی سوال نہیں. ठीक है जी, आप क्लास खत्म कर लें अगर कोई सवाल नहीं
है तो। आप होता हूँ आना।